اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، فلما أحس عيسى منهم الكفر قال من أنصاري إلى الله، قال الحواريون نحن أنصار الله آمنا بالله واشهد بأننا مسلمون، صلوات بھیجیے محمد آل محمد پر. آپ سے گزارش کروں گا اپنے تمام مرحومین کے لیے، بانیان مجلس کے مرحومین اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ، ایک مریض ہیں برادر مومن باقر صاحب، اور آپ کا بھی کہیں کوئی مریض ہے مومن یا مومنہ، سب کو شامل کر کے، ایک بچہ جس کے لیے فراز کے لیے میں نے دعا کروائی تھی، دعا کریں بے حق بیمار کربلا ان سب کو صحت کاملہ و عاجل عطا ہو، تمام مریضوں کی شفا یابی کے لیے بلند آواز سے ایک صلوات بھیج دیجیے محمد آل محمد پر. اب یہ پرچہ میرے ہاتھ میں رہے گا، اس کی وجہ ہے کل ایک مسئلہ ہوا تھا. ہوتا یہ ہے کہ دیکھیے، بعض چیزیں ہمارے تصورات سے ہٹ کر ہو جاتی ہیں نا، جو ہمارا ایک تصور ہوتا ہے، تو اس لیے میں آج حوالے کے طور پہ پورا عربی متن جو چیز مجھے پیش کرنا ہے وہ ترجمہ اور حوالے سب لے کر آیا ہوں. یہ حوالے کوئی منن بھائی کے نہیں ہیں، یہ حوالے میں آپ کو بتا دوں گا، ان میں سے کچھ کتابیں آپ کی دسترس میں بھی ہوں گی. ایسا حوالہ نہیں ہوگا کہیں آپ ڈھونڈتے پھریں بدھن بھائی کو یا منن بھائی کو، یہ وہ حوالہ نہیں ہوگا. حوالے ہوں گے مضبوط تاکہ آپ کے دستیابی میں ہوں، آپ کو دستیاب ہوں کہاں سے کتابیں ملیں گی کہاں سے نہیں ملیں گی سب چیزیں. لیکن ہے اہم بات، مسئلہ کیا ہے، ہوا یہ کہ جیسے کل میں نے جناب بریر حمدانی کے بارے میں پڑھا، ٹھیک ہے نا. دیکھیے ایک بات ذہن میں رکھیے کہ کربلا میں معصوم تین ہیں. معصوم کتنے ہیں؟ تین، جناب سید الشہداء علیہ الصلوۃ والسلام، امام زین العابدین علیہ الصلوۃ والسلام، امام محمد باقر علیہ الصلوۃ والسلام، ٹھیک ہے نا. اچھا اب اس کے بعد آ جائیے بڑی ہستیوں میں، تو عالم غیر معلمہ کون ہیں؟ جناب ثانیہ زہرا سلام اللہ علیہا. یعنی اگر 14 معصومین کی شرط نہ ہو تو بتائیے کس مومن کا دل چاہے گا کہ انہیں معصومین میں شامل نہ کرے. لیکن شرط 14 معصوم کی ہم کیا کر سکتے ہیں، لیکن عالم غیر معلمہ، ٹھیک ہے نا. اسی طرح مردوں میں جناب عباس علیہ السلام کا جو مقام ہے، معرفت امام حسین، اور کسی کا مقام تو نہیں. تو دیکھیے وہاں بھی درجہ بندی ہے، وہاں خواص بھی ہیں، وہاں عوام بھی ہیں. وہاں ایک ان پڑھ سیدھا سادہ سیاہ فام حبشی غلام بھی ہے، وہاں حبیب بن مظاہر جیسا فقی بھی ہے، وہاں زہیر بن قین جیسا بریر حمدانی جیسے قابل لوگ بھی ہیں، اور وہاں اسلم ترکی غلام ترکی وہ بھی موجود ہے نا. تو بس یہ یاد رکھیے کہ معصومین کا اور مقام ہے، عام آدمی کا مقام اور ہے. تو وہ جب گفتگو کرے گا تو ظاہر ہے کہ ایک پڑھا لکھا آدمی اور ایک بالکل ان پڑھ آدمی، دونوں میں فرق ہو جائے گا نا، کہیں نہ کہیں فرق ہوگا کہ نہیں ہوگا. تو آج بھی کچھ ایسے مقام آنے والا ہے جس کا ہستی کا میں ذکر کرنے والا ہوں، اس لیے تاکہ آپ ذہنی طور پہ قبول کر سکے. ورنہ ہوتا یہ کہ ہمارے تصور سے ہٹ کے کوئی بات ہو جائے تو ہمارا دل و دماغ اس کو قبول نہیں کرتا، کیونکہ ہم روایات کے پابند ہو گئے نا. ایک روایتی وہ چلا رہا ہے، ہمارا اس روایت پر چل رہے ہیں، حالانکہ ہے سب کچھ موجود ہے تاریخ میں، لیکن پڑھا نہیں جاتا، لوگوں کو سنایا نہیں جاتا. ہم نے یہ طے کیا کہ نہیں، سنایا بھی جائے گا اور پڑھا بھی جائے گا. اور یہ اس لیے طے کرتے ہیں ہر سال کہ ماشاءاللہ ہر سال آپ پوری دلچسپی سے سنتے بھی ہیں، ذوق و شوق سے سنتے ہیں، اور خاص طور پہ یہ نوجوان کہہ رہا ہوں، جوان بھی نہیں، نوجوان جتنے آگے بیٹھتے ہیں. یہی تو میرا حاصل ہے ساری محنت کا، کہ رات بھر اگر میں لگاتا ہوں کتابوں میں ایک گھنٹے کی مجلس کے لیے، سوا گھنٹے کی مجلس کے لیے، تو میری محنت اصول کیسے ہوتی ہے جب یہ بچے اور نوجوان یہاں پر بیٹھے ہوتے ہیں. تو بس اس کا مطلب یہ کہ امید کا دیا روشن ہے، امید کا دیا خاموش نہ ہوا نہ ہو سکے گا، اور انشاءاللہ دیے سے دیا چراغ سے چراغ جلتا رہے گا. صلوات بھیجیے محمد آل محمد پر، ٹھیک ہے. اس لیے ابھی बीच में एक वक्त आएगा कि मैं एक कागज को इस्तेमाल करूंगा, उस जब इस्तेमाल करने का होता है मैं इस कागज को इस्तेमाल करूंगा, इसलिए मैंने हाथ में रख लिया। और कागज इसलिए हाथ में रखा कि ये कागज किसी मुन्नन भाई का नहीं है, ये कागज में पूरे हवाले, बेहतरीन हवाले, और जो किताबें दुनिया में रूए ज़मीन पर आज भी कराची में मौजूद हैं, आपकी भी दस्तरस में, आप भी जाके देख सकते हैं, ताकि मुझे भी दुआ दें। मैं किसी ऐसे के घर आपको नहीं भेजूंगा कि घर आप ढूंढते फिरी कि मुन्नन भाई कहाँ रहते हैं, उनसे मैं पूछूं जाके मुन्नन भाई कौन सा रावी है मुझे नहीं पता, ये कहाँ से मुहक्किक आया, किधर से रावी आया, ये सब ये इसलिए बता रहा हूँ कि अब कोई झिझक नहीं रही। अब तो बाकायदा प्लानिंग के तहत तबाह किया जा रहा है ना, तबाही के रास्ते खोले जा रहे हैं हमारे अंदर, कि खुल के जितना झूठ बोलना है, जितना झूठ बोलना है, चाहे पूरी दुनिया में जिल्लत हो, रुसवाई हो, दुनिया में कितना मजाक उड़ाया जा रहा है हम लोगों का, किन के जरिए से, ये नाम निहात जो हमारे अपने बनते हैं, हमारे अपने हैं नहीं, लेकिन ये बनते हमारे अपने, इनको प्लांट करके भेजा गया है कि इनके बन के और फिर इनका सत्यानाश करो। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए मैदान में उतरते हैं, अंसार हुसैनी पे बात हो रही है ना, तय क्या पाया है, पहले दिन से तय ये है कि उन अंसार का जिक्र करना है जिनका जिक्र आम तौर पे नहीं किया जाता। एक जुमले में कह के बात आगे बढ़ जाती है कि पहला हमला हुआ और आधे से ज्यादा शहीद हो गए, उसके बाद शुरू करते हैं नाम लेना। नहीं, उस आधे हमले में कौन थे भाई, कौन कौन थे और उन्होंने किया क्या क्या, वो सब पता चलना चाहिए ना, कि वो जो आधे हमले में शहीद हुए अंसारे हुसैनी, कितनी बड़ी जंग लड़ी है उन्होंने, कितना बड़ा दिफा किया है, कोई तीर खेमों तक जाने नहीं दिया, बनी हाशिम में से किसी को जख्मी नहीं होने दिया, आगे आगे लड़ते तो उनका कितना बड़ा मकाम है। तो उनके नामों का जिक्र होना चाहिए या नहीं, उन तमाम शुहदा का जिक्र होना चाहिए या नहीं, होना चाहिए ना। ऐसे ही तो नहीं वो सब हुसैन के कदमों में सबका मदफन है, जिस गुंबद के नीचे हुसैन के जरिए मुबारक है वहीं पे गंजे शहीदा भी है ना, उसी गुंबद के नीचे वो गंजे शहीदा वो जरिए के जहां तमाम हुसैन के जानिसार हुसैन के कदमों में दफन है, और साथ में दूसरी तरफ जनाब हबीब इब्ने मज़ाहिर का ये मनसब है कि उनकी अलग है कब्र मुतहर, और यही मनसब जनाब हुर इब्ने यजीद रिहाई का है क्योंकि उनका कबीला उनको ले गया था, वरना बाकी तमाम ये शुहदा और जो मैं नाम ले रहा हूं ये सब नाम लिखे हुए, जब आप अंदर झांक के देखेंगे जरी में तो हर एक का नाम, जिन शुहदा के मैं नाम ले रहा हूं सबके नाम लिखे हुए वहां पर, ठीक है। ये अब ये बात तय हो गई, अब आइए अनीस इब्ने माकल, आज यहां से बात शुरू करेंगे और फिर दर्श की तरह जैसे कल पढ़ते चले गए ना ऐसे पढ़ते चले जाएंगे, इत्मीनान रखिए आप। अनीस इब्ने माकल कहतानी, बनी कहतान जो कबीला है उसके। अच्छा एक बात और यहां पर आपको बता दें कि वैसे तो अक्सरियत ये कूफे से आई है ना, सब कूफे के जिनका मैं जिक्र कर रहा, बसरे के शोदा का कल मैंने जिक्र कर दिया आपके सामने, अक्सरियत कूफियों की। एक कूफियों में भी जो अक्सर हैं कूफे में आकर आबाद हुए, ये यमन से आकर आबाद हुए, बनी कहतान भी यमन से आए, बनी हमदान भी यमन से आए, बनी काहिल भी यमन से आए, हजरमी भी जो कहलाते हैं वो हजर मौत, यमन में जो हजर मौत जगह है आज भी है, ये वहां के हजरमी कहलाते, अक्सरियत जो है वो यमनियों की है, यानी है कूफे से आए हुए, कूफे में आबाद हैं, लेकिन कूफे में कहां से आए हैं, कूफे में आके आबाद हुए हैं, ये कहलाते यमनी आराब। अच्छा ये यमनियों की तादाद क्यों ज्यादा है, अहले कूफा है मगर असल क्या है, यमनी है, क्योंकि आप जानते हैं किसी अशरे में यहां पर पढ़ा था ना कि कूफा तो छावनी था ना, कूफे में हर जगह के लोग आके आबाद हो गए थे, कूफा पहले से कोई आबाद शहर नहीं था, ये तो बाद में बना, और बाद में बना तो सब लोग आके वहां पर आबाद हुए, कबीलों के मुख्तलिफ कबाइल के लोग। तो करबला में जनाब सैयद शुहदा के लश्कर में जो कूफी है उन कूफियों में भी अक्सरियत किसकी है, यमनी अरब है। ये यमनी अरब की तादाद क्यों है, आपको जरा सा माजी में ले जाएं दो जुमले ताकि तमहीद बन जाए, हमारी बुनियाद पड़ जाए, और ये आने वाले जो बाहर हमारे मुसलसल ये भी सारे जमा हो जाए, मेरी तसल्ली हो जाए, फिर मैं बात को आगे बढ़ाऊं। तो अब आप देखिए कि यमन में पहले किसी और को वाली बना के भेजा था पैगंबर खत्मी मरतबा सल्लल्लाहु अलैहि वसल्लम ने, सलावत भेजिए, और जब उनको बना के भेजा तो हालात खराब हो गए, वहां के लोगों ने शिकायतें की कि भाई ये तो कुछ और ही कर रहे हैं यहाँ पे आके, वो साहब जो गए थे, और उनको फिर वापस बुलाया अल्लाह के रसूल ने, किसे भेजा, अमीरुल मोमिनीन को, यमन का वाली बना के किसे भेजा, मौला को। अब जब मौला यमन के वाली बन के गए तो यमन के हालात कैसे हो गए, कि सबसे बड़ा हाजियों का कारवान, याद रखिएगा हजरतुल विदा में मौला मदीने से साथ नहीं गए थे, यमन से आए थे, यमन से, क्योंकि यमन के वाली थे, यमन से हाजियों का काफिला लेके आप शामिल हुए थे हजरतुल विदा में हुजूर के साथ। तो यमन में इतने असरात थे मौला के, तो अब आप आज तक देख लीजिए कि जहां मौला गए हों, जहां सलमान फारसी गए हों, जहां अबू ज़र ग़फ़ारी गए हों, सदियां गुजर गई, आज तक उन लोगों के दिलों में जो मोहब्बत और उन लोगों का जो जज्बा है, उन लोगों की जो शजाअत है, उन लोगों की जो बहादुरी है, चाहे वो जबल आमिर के हो, चाहे वो मदाइन के हो, चाहे वो यमन के हो, जहां भी अली के चाहने वाले हैं, शजाअत आपको उनमें नजर आएगी, दिलेरी नजर आएगी, बहादुरी नजर आएगी। अब्दुल मालिक हौसी, हौसियों का जो सरदार है, 33-34 साल से ज्यादा उम्र नहीं है, बाप शहीद, दादा शहीद, पूरा शुहदा का खानदान है उसका, जिस वक्त सालार है वहां का लड़ रहा है। और पता नहीं आप में से कितने लोगों ने उसका ये स्टेटमेंट देखा कि नहीं देखा, एक उसने तो टेलीविजन पे तकरीर की थी अपनी, आप पूरी दुनिया में फैल गई उसकी क्लिप। और जब ये इत्तेहाद बना ना 40 चोरों का, ये चोरों का इत्तेहाद, लुटेरों का, डाकुओं का, और उसके अमरीका इनका सबसे बड़ा बाप उसकी सरबराही में, ये समझे थे कि 2-4 दिन में सद्दाम की तरह बिस्तरा लपेट देंगे शाम का और यमन का, यही सोचते थे ना, कजाफी की तरह बिस्तरा लपेट देंगे। इन्हें पता नहीं था कि शाम में 11% सही भारी है तुम पर, क्यों अली वाले हैं, यमन में थोड़े से सही, आबादी तो बहुत ही कम है यमन की, थोड़े से सही लेकिन है अली वाले। तो उसने बयान भी यही दिया था, तुम हमें मार सकते हो, हमें जला सकते हो, हमारे टुकड़े टुकड़े फिजाओं में बखेर सकते हो, सब कुछ कर सकते हो, मगर तुम हमें झुका नहीं सकते, हम तुम्हारे सामने सरेंडर नहीं करेंगे। क्यों? कि हम करबला ही लोग हैं, हम उस याली, हम हुसैन वाले, तुम हमें झुका नहीं सकते। नहीं बता दिया क्या कर सकते हो, बम्बार्डमेंट करके एक एक इंच जमीन को तबाह कर दोगे, कर दो, सबको खत्म कर दोगे, कर दो, लेकिन ये हसरत कभी पूरी नहीं होगी क्या हथियार डालने, ये हसरत कभी तुम्हारी पूरी नहीं होगी कि हम तुम्हारे सामने सरेंडर कर दें। इसे कहते हैं शियान अली, समझ गया, यह है शियान अली जो दुनिया में इज्जत इज्जत और आबरू बढ़ा रहे हैं। और ऐसे भी हैं जो सरेआम क्या कर रहे हैं हम लोगों के साथ, बस अल्लाह उनको हिदायत दे दे और मैं क्या कर सकता हूं, यही कह सकता हूं, सलवात दे दिए मोहम्मद आले मोहम्मद पर, बस। तो ये जरूरी था। अब ये अनीस इब्ने माकिल कहतानी कहां के हैं, यमन के, यमन से आके कूफे आबाद हुए, ये उन पहले मुजाहिदों में जो सुबह शहीद हुए, लड़ते हुए शहीद हुए, यानी दफा करते हुए दुश्मन के हमलों को दफा करते हुए ये लड़ते जाते थे अनीस इब्ने माकिल, और अपनी तलवार को बोसा देते जाते थे, प्यार करते जाते थे कि आज तो तूने हर जंग से ज्यादा मेरे साथ वफा की है, आज मुझे तुझ पर प्यार आ रहा है, आज तू जिस तरह से इनके सवारों के सरों पे बरस रही है ऐसे पहले कभी नहीं बरसी थी, तूने निभा दिया, अब वफा कर दिया वो हक जो तुझ पर मेरा था, 20 यजीदियों को वासले जहन्नम करके जख्मों से चूर होकर गिरे थे, फिर हुसैन को आवाज दी थी कि मौला, और ये भी बहुत दूर गए थे लड़ते हुए कि मौला मैंने अपना वादा पूरा कर दिया। अच्छा, इनका एक कारनामा और भी था कि ये आए थे 6 या 7 मुहर्रम को, ये अंदाजा नहीं था कि हालात इतने खराब हो जाएंगे, 8 मुहर्रम को, अच्छा ये आए थे इसलिए कि जाके वापस कबीले को लेकर आना है, लोगों को लेकर आना है, 8 मुहर्रम को इन्हें जाना था, लोगों ने कहा चले जाओ अपने साथियों को लेकर, कहा नहीं अब जाने का वक्त गया, मुझे डर है कि कहीं मैं गया और इधर जंग ना हो जाए और मैं हुसैन की नुसरत से महरूम ना रह जाऊं, अब मेरा कबीला आए या नहीं आए मुझे उसकी कोई परवाह नहीं, मैं अब हुसैन को छोड़कर जाने वाला नहीं हूं। तो ये थे वो 72, ये थे वो इब्तदाई शहीद जो हुसैन के साथ थे, जिनमें अनीस इब्ने माकिल सरे फेरिस्त थे। 20 को मारना मजाक एक कह देना आसान है, मैदान जंग में लड़ना तलवारों को तीरों बर्छियों के साए में लड़ना बड़ा मुश्किल होता है। अब इसके बाद जिसका जिक्र करने जा रहा हूं, अनीस इब्ने माकिल का मैंने क्योंकि मुख्तसर जिक्र था इसलिए पहले कर दिया, अब आइए जिस मुजाहिद का आपके सामने जिक्र करना है। कुर्बानी किसे कहते हैं, ये कुर्बानियां करबला में सारी सामने आई, बशर इब्ने उमर इब्ने अहदू से हजरमी। अब ये हजरमी आ गया ना, यानी वही हजरे मौत के अलकंदी बनी कंदा कबीला, यमनी कबीला है, बनी हमदान की तरह, ये वहां से उस कबीले से इनका ताल्लुक है, वहां से है बशर इब्ने उमर। ये किसी मुहास पे थे, मुख्तलिफ मुहास ना, वो झड़पें होती रहती थी रूम की सरहद पे, शाम की सरहद पे, इधर उधर झड़पें होती रहती थी, कहीं ना सिपाही सरहद पे तो रहते थे, बेटों के साथ थे। जैसे ही मालूम हुआ कि जनाब सैयदुल शुहदा मक्के से चले हैं करबला की तरह, वो पूरे हालात आने जाने वालों से मालूम है, तो इन्होंने छोड़ दिया लश्कर, कहा मुझे हुसैन की खिदमत में जाना है, मुझे अपने आप को किसी भी हालत में हुसैन तक पहुंचाना है, क्योंकि सुन रखा था ना, ताबेइन में थे, साहबी नहीं थे, ताबेइन में थे, सुन रखा था कि वाकई करबला होगा, बेचैन हो गए, छोड़ दिया बेटों को, एक बेटा साथ है मोहम्मद इब्ने बशर, मोहम्मद बेटा, एक मोहम्मद बेटा नाम का बेटा साथ है अमरो मुहाज पे, उसको लेकर आगे बेटे को साथ, उस्मान नाम का बेटा भी मुहाज पे है, कई बेटे इनके आगे हुसैन के साथ शरीक हो गए। 9 मुहर्रम को इन्हें खबर मिली कि इनका बेटा उस्मान बिन बशर गिरफ्तार हो गया, असीर हो गया। ये बेचैन हो गए, बहुत बेचैन हो गए, मुहाज जंग पे बेटा कैदी बना दिया गया है। इमाम हुसैन ने, सैयद शुहदा ने बेचैनी देखी इनकी, बुलाया कहा बशर जाओ, चले जाओ। और ये 5 जोड़े हैं बहुत कीमती, 1000 दीनार इनका हदिया बनेगा, 1000 दीनार दे के अपने बेटे को रिहा कराओ, मैंने तुम पर से अपनी बैत उठा ली है, तुम जाओ। जानते हैं बशर ने क्या जवाब दिया मौला को? कहते मौला, फाड़ खाने वाले दरिंदे जिंदा जिंदा मुझे खा जाए, वो मुझे अजीज है, लेकिन मैं आपको छोड़कर चला जाऊं ये तो नहीं हो सकता, और वो भी इस बेकसी के आलम में। ये जुमला याद रखिएगा, 2-3 अंसार ने ये लफ्ज जुमला इस्तेमाल किया, फिर आपको समझ में आएगा कि हुसैन किस आलम में करबला में थे। कहते मौला, मैं आपको इस बेकसी के आलम में, इन दुश्मनों के दरमियान में छोड़कर चला जाऊं अपने बेटे की खातिर, उसको रिहा कराने के लिए, ये मुझसे होने वाला नहीं है। मौला, ऐसा नहीं हो सकता कि मैं आपको छोड़कर चला जाऊं, खुदा की कसम मेरे टुकड़े कर दिए जाएं, मुझे मार दिया जाए, मुझे इसकी परवाह नहीं है, मगर मैं आपको छोड़कर इस तरह से जाने वाला नहीं हूं। और फिर जब ये मैदान में निकले, अपने बेटे को छुड़ाने के लिए नहीं गए, जनाबे सैयद शुहदा ने रिवायत मिलती कि इनके दूसरे बेटे मोहम्मद को दिया कि जाओ अपने भाई को रिहा कराओ, बशर नहीं जाएगा, तुम चले जाओ। अब वो गया नहीं, गया मुझे नहीं मिला, लेकिन भाई से कहा और उसको हदिया भी दिया कि 1000 दीनार में तुम्हारा भाई रिहा हो जाएगा, जाओ रिहा कराओ। बशर को अपने बेटे की फिक्र नहीं, क्योंकि जानता है यही मेरा इम्तिहान है कि एक तरफ मेरा बेटा है, एक तरफ रसूल खुदा का बेटा है, एक तरफ मेरा बेटा है, एक तरफ फातिमा जहरा का बेटा है, एक तरफ मेरा बेटा है, एक तरफ अली मुर्तजा का बेटा है। यह इम्तिहान था ना उस बूढ़े शख्स का, लेकिन जानता था कि इस इम्तिहान में कामयाबी जब ही है जब फर्जंद रसूल पर अपनी जान कुर्बान करूंगा। और यही तो सब वहां कहते थे कि हमारा फख्र यह है कि पैगंबरों में जो सबसे बेहतरीन पैगंबर है उसके बेटे पर हम अपनी जान कुर्बान करने के लिए आए, पैगंबरों में जो सबसे बेहतर पैगंबर है। और जब ये मैदान जंग में गए हैं इजाजत लेके, कहते कि अंसार में, अंसार यानी जो चाहने बनी हाशिम से पहले जो आखिरी शहीद है वो यही बशर इब्ने उमर हजरमी। अब मैं मुख्तसर नाम ले रहा हूं इसीलिए ताकि पहले मैंने तफसीली नाम ले दिया, रिकॉर्ड हो गया। बशर इब्ने उमर हजरमी मैदान में गए हैं तो रजस क्या पढ़ते थे? रजस पढ़ते थे ए नफ्स इतनी जल्दी ना कर, आज वो दिन है जब खुदाए रहीम से तेरी मुलाकात होगी, आज तो खुदाए रहमान का दीदार करेगा, इतनी जल्दी ना कर, इतनी जल्दी ना कर, हर शय को फना है, हर शय फना हो जाएगी, आज ए नफ्स तेरे सब्र और शकेबाई की जजा मिलने का दिन है, आज तुझे जजा मिलेगी, आज तू वो मकाम हासिल करेगा जिसके लिए लोग तरसते रहे, ए मेरे नफ्स जल्दी ना कर, जल्दी ना कर। बस वो वक्त आने वाला है, लड़ते जाते थे, रजस पढ़ते जाते थे और बताते जाते थे कि जो हम देख रहे हैं वो कोई नहीं देख सकता, जो इन आंखों से हम देख रहे हैं। लड़ते रहे, लड़ते रहे, दफा करते रहे हुसैन के ऐसे दुश्मनों को, आखिर जाम शहादत नोश किया हुसैन ने लाके गंजे शहीदा में लिटाया। बशर इब्ने उमर हजरमी जिनका नाम नहीं आता, मैंने उन शहीदों के आपके सामने नाम लेने का तहिया की। अब आइए तीसरा फर्द, बुकैर इब्ने हय्ये तैमी। बुकैर इब्ने हय्ये तैमी का अजीब माजरा है, यह भी जनाबे हुर की तरह का वाकया है बिल्कुल। उस लश्कर से इधर आए, जनाबे हुर का तस्करा हम ज्यादा सुनते हैं ना, जनाबे हुर, उनके भाई, उनके बेटे, उनके गुलाम। मैंने 3 अफराद का पहले पढ़ दिया ना आपके सामने कि उद्दीन उमर सात के 8, 3 और 4 मिला के 7, 8वें फर्द ये हैं जो पिसरे 7 के लश्कर से किधर आ गए, जनाबे सैयद शुहदा के, और जनाबे हुर से पहले आए वो शबे आशूरा है, ये 9 मुहर्रम को आ गए थे। लेकिन इनका असल वाकया कुछ और बताया जाता है, गुमान क्या किया जाता है कि ये कूफे में थे और देख रहे थे कि जो जिसका भी वास्ता राबता हुसैन से जरा सा भी साबित हो रहा है उसको गिरफ्तार किया जा रहा है, पकड़ा जा रहा है। बड़े छुप छुप के लोग आ रहे थे ना जो निकले थे, बाकी तो नहीं निकल पाए। इब्राहिम बिन मालिक के अश्तर गिरफ्तार कर लिए गए, आबे वो जनाबे मुसैब गिरफ्तार कर लिए गए, अमीर मुख्तार गिरफ्तार कर लिए गए, सुलेमान बिन सुरद खिजाई गिरफ्तार कर लिए गए, 4000 शिया इब्ने ज़ियाद ने गिरफ्तार करके जेर जमीन जिंदान में डाले थे, 4000 چار ہزار کی تعداد تھی ان قیدیوں کی, تو انہوں نے کیا کیا, یہ ہمارے ساتھ کے لشکر میں شامل ہو گئے. جو بتایا جاتا ہے کہ اصل میں یہ تھا ان کا منصوبہ بندی, یہ تھی بیعت کرنے والوں میں شامل تھے مسلم سے, انہوں نے کیا کیا عمر سعد کے لشکر میں شامل ہو گئے. ابن زیاد کے حکم سے ہاں میں لڑنے جاؤں گا, حسین سے لڑنے جاؤں گا, کیونکہ ان کی نیت کیا تھی. دیکھیں اب اللہ ہے, منصوبہ بندی میں ہر انسان اپنے حساب سے چل رہا تھا, کوئی کسی راستے سے نکلا, کوئی کسی راستے سے نکلا. انہوں نے کیا راستہ اپنایا کہ سب سے آسان راستہ یہ ہے کہ اسی کے لشکر میں شامل ہو جاؤ. جب اس کے لشکر میں شامل ہو گئے, پہنچ گئے کربلا, نو محرم کو اپنا گھوڑا دوڑایا, ادھر روانہ ہوئے تو چلایا ہمارے ساتھ, کہاں جا رہا ہے بکیر, کس طرف جا رہا ہے, کہا وہی کے لیے آیا تھا وہی جا رہا ہوں. سلام بھیجیے محمد آل محمد پر. تو آپ یہ دیکھیے کہ کیسے کیسے کریکٹر ہیں, کس کا, یعنی ہر طرح کا کریکٹر وہاں, ہر مزاج کا موجود ہے, کہ جو راستہ بنانا چاہتا تھا نا آخر اس نے بنایا, جو پہنچ سکتا تھا کربلا اس نے اپنے آپ کو پہنچایا. بہانہ نہیں کہ مولا میں کیسے آتا, راستے بند تھے. حبیب نے اپنے آپ کو پہنچایا, عابس نے پہنچایا, ابن اسد نے پہنچایا, یہ سب پہنچے کہ نہیں پہنچے, کچھ بیچارے گرفتار ہو گئے. بے وفا کون, وہ ہزاروں لوگ کہ جو اس وقت یہی بہانہ کرتے رہے, جاتے کیسے راستے بند تھے, جاتے کیسے راستے بند تھے, جن کو جانا تھا وہ پہنچ گئے, اور یا جانے کی کوشش میں گرفتار ہو گئے. وہ بری ذمہ تھے, اللہ کی بارگاہ میں بری ذمہ رہے, اور اس کا ثبوت یہ کہ جب وہ رہا ہوئے تو پھر لڑے. سلیمان بن سرد خزائی پھر لڑے, مسیب پھر لڑے, شہید ہوئے. یہ سب شہید ہوئے کہ نہیں ہوئے؟ امیر مختار رہا ہوئے پھر لڑے, پھر شہید ہوئے. وہ بہانہ ساز الگ ہوتے ہیں اور مجاہدین الگ ہوتے ہیں. صلوات بھیجیے محمد آل محمد پر. تو بس یہ بکیر, یہ بکیر ابن حیے فوراً امام کے لشکر میں آ گئے. صبح جب پہلا حملہ ہوا تو ایک ساتھی ہانی ابن سبیت کے ساتھ بائیں طرف سنبھالا. کس وقت؟ جب شمر نے حملہ کیا میسرے پہ. یہ میسرے پر حملہ کر کے قلب لشکر تک پہنچنا چاہتا تھا, دو تین پلٹنے لے کر, یعنی دو تین دستے لے کر شمر حملہ آور وہ, اور یہ صرف دو, کم از کم ان کے مقابلے پہ 400-500 آدمی ہیں شمر سمیت جس اس طرف سے حملے ہوئے, اور یہ دو آدمی بکر ابن حیے تیمی اور ہانی ابن سبیت, یہ بھی کوفے سے آئے ساتھ ہیں, مجاہد ہیں, ان دونوں نے روکا ہے اور آواز دے کر ادھر کہہ رہے کہ اس طرح کی فکر مت کرنا, ہم نے حملے کو روکا ہے, ادھر سنبھالنا. اور سب سے بڑی بات جانتے ان کے لیے کیا تھی جس سے ان کا جوش بڑھتا تھا, انہیں معلوم تھا, آواز ہی آتی تھی بچوں کی بیویوں کی کہ کس طرح سے رسول زادیاں انصار حسینی کو دعائیں دیتی تھی, دعائیں دیتی کہ تم نے وفا کا حق ادا کیا, تم نے خاندان رسالت سے وفاداری کا حق ادا کیا, تم نے حسین کی جان ساری کا حق ادا کیا ہے. یہ جب دعائیں سنتے تھے ایک دوسرے کو حوصلہ دیتے تھے کہ دیکھو ہم ہیں وہ پاک لوگ جنہیں آل رسول کی دعائیں حاصل ہیں, ایک دوسرے کا جذبہ بڑھاتے تھے. ان دو آدمیوں نے شمر کے پورے دستوں کو, جن دستوں کے ساتھ پسپا کیا, دفع کیا, حسین کے خیموں سے دور کیا, ادھر وہ پسپا ہوئے, ادھر یہ دونوں زخموں سے چور ہو کر گرے, اور آواز دی مولا ہم نے اپنے وعدے کو پورا کر دیا, مولا ہم نے اپنا وعدہ پورا کر دیا, آپ پر اپنی جان قربان کر دی. یہ دونوں وہ پہلے حملے کے, وہ جو صبح کی لڑائی ہے نا بتا دیا میں نے, اس حملے کے شہید, اس لیے ان کا ذکر زیادہ کر رہا ہوں کہ وہ ایک جملے میں بات گزر جاتی ہے ہمیشہ کہ وہ پہلا حملہ ہوا آدھے شہید ہو گئے. پھر ارے بھائی وہ آدھوں نے کیا کیا, ان آدھوں کا ذکر تو کرو, اتنی بڑی لڑائی لڑی ہے انہوں نے, روکا ہے خیموں میں کوئی تیر آنے سے روکا ہے, پہلی جنگ تو انہوں نے کی ہے, ایک ایک کا نام موجود ہے, ایک ایک کی جنگ موجود ہے کہ کیسے لڑا, کیسے شہید ہوا. صلوات بھیجیے محمد آل محمد پر. آئیے بہت خوش کے مضمون, بہت خوش کے مضمون, لیکن میں کیا کروں, میری مجبوری ہے. اب آئیے ایک اور غلام کا تذکرہ, جابر ابن حجاج غلام ہے عامر ابن نحشل کا, اور کربلا میں موجود ہے عامر ابن نحشل کی اجازت سے, کیونکہ وہ اتنا ضعیف ہے کہ نہیں آ سکتا تھا میدان جنگ میں. جابر ابن حجاج میدان جنگ میں موجود ہے, اور یہ اس کے ساتھ ہے ایک شخص, مجھے نام یاد آ جائے, ابن علی شیبانی تک تو یاد آ گیا, دیکھیے انشاءاللہ گفتگو کے دوران اس کا نام یاد آ ہی جائے گا. صلوات بھیجیے محمد آل محمد پر. بہرحال معذرت, اب وہ 28 سال پہلے والی جوانی نہیں رہی, کبھی کبھی کوئی نام ذہن سے نکل جائے تو معاف کر دیا کیجئے. صلوات بھیجئے محمد آل محمد پر. یہ مجھے یاد ہے ये मुझे याद है कि बनी शैबान का फर्द है वो, और उसके वालिद का नाम है अली इब्ने अली शैबानी। चलिए इतना तक तो दुरुस्त हो गया। इब्ने अली शैबानी साथ है इस गुलाम के, और ये दोनों साथ हैं। इन दोनों ने, इन दोनों का भी मसला यही है कि पहले हमले में, सबसे पहले हमले में दिफा करते हुए हज्जाज जाबिर इब्ने हज्जाज गुलाम है, अपनी जान कुर्बान करता है। जब जान कुर्बान करता है तो याद रखिए गुलाम वो है कि जिनमें से हर एक के सराहने हुसैन गया है। यहां तक मैंने आपको ये चंद नाम जो इब्तदाई थे बताए। अब जो मुझे तफसीली बयान जिसका करना है, इंशाल्लाह दुआ करता हूं कि परवरदिगार मुझे तौफीक दे दे कि जैसे उसका हक है बयान करने का, उसके मकाम को उस तरह से थोड़ा सा हक अदा हो जाए, बयान कर जाऊं। और वो फर्द कौन है करबला में? जौन इब्ने हुई इब्ने मालिक। जौन इतनी जानते ना, जौन गुलाम अबू जर, जौन मौला अबू जर। इसकी तफसील क्या है, इसकी डिटेल क्या है, इसी के लिए तो मैं कागज़ लाया हूँ। कल हुआ ये कि जनाब बुरेरे हमदानी के बारे में मैंने कुछ पढ़ा, तो कुछ लोगों से होता है ना तसव्वुरात के खिलाफ कुछ बात हो जाए तो हजम नहीं होता है जुमले, इसलिए आज मैं पूरा अरबी मतन लेकर आया हूँ। क्योंकि आज भी ऐसे मामला है कि जो गुफ्तगू है ना जनाब जौन की, उसमें आप एक बार चौंकेंगे कि ये क्या कह रहे हैं जनाब जौन। तो मैं हवाले और फिर उसकी तशरीह भी करूंगा, इत्मीनान रखिए। इसलिए मैं वो साथ लाया हूं कि ऐसी चीजें हवा में नहीं पढ़ते, याद रखिए। नए पढ़ने वालों से भी कह रहा हूं, खबरदार, जब ऐसी चीजें पढ़ो जो इन लोगों से मुतालिक हो, तो मेरे पास पूरी चीजें, किताबें भी हो, हवाले भी हो, और हवाले भी मजबूत हो। पहले अर्ज कर रहा हूं ना, बार बार अर्ज कर रहा हूं कि मुन्नन भाई के हवाले नहीं चलते तशय्यों में, समझ में आ रही? बुद्धन भाई के हवाले नहीं चलते, हवाले वो कि जो जिनको दुनिया तस्लीम करे, वो किताबें जो दुनिया के पास भी मौजूद हो कि हाँ ये यहां से पढ़ा जा रहा है और यहां पर है। इसीलिए तो चैलेंज करके पढ़ रहा हूं एक चीज को, सलावात पढ़िए, भेजिए मोहम्मद वाले मोहम्मद पर। पानी दो बेटा, सलाम बर हुसैन, इतनी बुलंद आवाज एक सलावात भी ना फरमाइए। जज़ाकुमुल्लाह खैरन जज़ा, अल्लाह की बारगाह में दुआ गो हूँ परवरदिगार आपको बेहतरीन जज़ा इनायत फरमाए। यकीन जाने मेरा खून जितना बढ़ता है, हालांकि मैं खुद अपने बयान को समझ रहा हूँ कि कितना खुश्क, ऐसा बिल्कुल खुश्क जिसका उर्फ आम में इसका बदल, ये कौन सी मजलिस हो रही है भाई, लोग उठ के चले जाते हैं। लेकिन मैं आप लोगों की सेहत और सलामती के लिए भी दुआ करता हूँ परवरदिगार आपको, आपके बच्चों को सलामत रखे। ये बच्चे छोटे छोटे जो बैठे हैं ना, ये हासिल हैं आपका, बस इन पर तवज्जो रखो, ये इमाम के सिपाही हैं, ये मुस्तकबिल हैं तशय्यों का, इन्हें बिगड़ने से बचा लो खुदा के वास्ते। इन्हें उन हैवानों के हवाले ना करो जो बच्चों की फिक्री तबाही फैला रहे हैं, फिक्री तौर पे तबाह कर रहे हैं तुम्हारे बच्चों को। खुदा के लिए इन हैवानों को पहचानो, ये हैवान हैं, हैवान तुम्हारे बच्चों को तबाह कर रहे हैं, तुम्हारे बच्चों की फिक्रों को तबाह कर, तुम्हारे बच्चों को इल्म से दूर ले जा रहे हैं। आओ जॉन मौला अबू जर हुसैन की गुलामी में आ जाए तो एक सियाह फाम हबशी गुलाम क्या बनता है, तुम्हें बताता हूं। जंजबार, जिसे जंगबार भी कहा जाता है, क्योंकि आप जानते हैं ना अरबी में तलफ्फुज़ अलग अलग हैं, जैसे मिस्र में जीम को गाफ कह दिया जाता है, गीलानी और जीलानी दोनों है ना, वही है मसला, समझ गए आप, वही एक ही बात वही है, गीलानी जीलानी, यह है लहजे का फर्क। ये किसका फर्क है? लहजे का फर्क। तो कहीं जंगबार और कहीं जंजबार, इनका ताल्लुक है जनाब जौन का जंजबार की एक आबादी नौबा से। और सुनिए, जंजबार का जिक्र भी इसलिए तारुफ कराना आपको जरूरी है कि आपको याद रहे कि जंजबार है क्या। जंजबार के गुलाम सबसे पस्त समझे जाते थे, जंजबार के गुलाम पस्त और हकीर थे। मसाइब में बात रह जाती है, मैं दलील देता हूं आपको कि जब जनाबे सैयद सज्जाद से पूछा जाता था के सबसे ज्यादा मजालिम कहां हुए, तो आप क्या फरमाते थे? अश्शाम, 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 ऐसे ही है ना, ऐसे ही है ना। और फिर वजह भी बताते थे, जब कोई पूछता था कि शाम में ऐसा क्या हुआ, तो फरमाते थे कि शाम में बाजार में हमें ऐसे लाया गया था, पूरी जिम्मेदारी से जुमला कह रहा हूं, रिवायत है तो पढ़ रहा हूं, हमें ऐसे लाया गया था शाम के बाजार में जैसे जंजबार के कैदियों, गुलामों और कनीजों को फरोख्त करने के लिए लाया जाता। जंजबार से मिसाल दी थी इमाम ने, याद रखिएगा जो मैं कह रहा हूं, आप सुन भी लेंगे और पढ़ भी लेंगे कहीं ना कहीं ये जुमले जो मैं कह रहा हूं कि जैसे जंजबार के गुलामों और कैदियों को फरोख्त के लिए लाया जाता है ना, हमें इस तरह शाम के बाजार में इस तरह धकेलते हुए लेकर आए थे। تو یہ اس زنجوار سے ان کا تعلق تھا جہاں کے غلام بہت ہی حقیر سمجھے جاتے تھے. جب یہ قیدی بن کر آئے کسی غزوے میں سیاہ پوش تھے ظاہر ہے سیاہ میں, تو پہلا جو ان کا آقا ہے وہ ہے فضل ابن عباس. فضل ابن عباس کون؟ عباس ابن عبد المطلب, جناب عباس ابن عبد المطلب کے صاحبزادے, عبداللہ ابن عباس کے بھائی فضل ابن عباس. فضل ابن عباس کے پاس ہی آئے, فضل ابن عباس سے مولا نے خریدا, یعنی مولا امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے خرید لیا. ایک سو پچاس دینار کا خریدا مولا نے. اس کو جون کو کچھ خوبی دیکھی تھی نا, ابھی تو مولا جانتے ہیں نا, مولا دیکھ رہے ہیں کیا ہے مسئلہ, لہذا مولا نے خرید لیا. خریدنے کے بعد کسے دیا؟ جناب ابو ذر کی خدمت کے لیے انہیں دے دیا. جناب ابو ذر غفاری, میں ان کو علیہ السلام کہتا ہوں, کیوں جانتے ہیں؟ میرے پاس دلیل ہے نا, زیارت ناحیہ میں جتنے بھی انصار حسینی ہیں سب کو سلام کیا گیا نا, سلام اللہ علی فلاں اللہ فلاں سلام اللہ فلاں سلام. کیا مطلب ہے کہ ان پر سلام ہو, ان پر سلام ہو, تو ابو ذر پہ سلام نہ ہو, نہ ہو سلام. ابھی ایک اور بھی دلیل دے دوں گا, ابھی دو منٹ کے بعد, ذرا سا صبر کر لیجئے. تو بس جناب امیر المومنین نے کیا کیا, ابو ذر کے حوالے کر دیا, سپر جاؤ یہ تمہاری خدمت کے لیے ہے. جون جناب ابو ذر کے ساتھ رہتے تھے, یہاں تک کہ جب ربضہ تب عید کیا گیا یعنی مدینہ بدر کیا گیا, جناب ابو ذر غفاری کو تو بیٹی یا بیوی ساتھ تھی اور جون ساتھ گئے, اس صحرا میں بھی ساتھ تھے, یہاں تک کہ ہجری 32 میں جناب ابو ذر غفاری کا انتقال ہو گیا اسی صحرا میں. یہ انتقال کا لفظ میں یوں ہی کہہ گیا, میرے لیے وہ شہید ہے. شہید ہے کون؟ جناب ابو ذر شہید ہیں. کیوں شہید نہیں ہیں؟ ہم اور آپ میں سے کوئی مر جائے تو بتائیے ہمارے لیے حدیث ہے کہ نہیں ہے, من مات علی حب آل محمد مات شہیدا, ہے نا؟ ہمارے آپ کے لیے جب یہ حدیث ہے کہ من مات علی حب آل محمد مات شہیدا, جو محبت آل رسول میں محمد و آل محمد میں مر جائے شہید کی موت مرا, تو اب بتاؤ ابو ذر سے بڑا کون تھا علی کا چاہنے والا؟ کیا جرم ہے ابو ذر کا؟ کیا قصور ہے ابو ذر کا؟ کیوں نہیں کرتے ابو ذر کا ذکر؟ صحابی نہیں ہے, کیوں نہیں ذکر کرتے؟ آپ نے حدیث تو لکھ دی کہ آسمان نے, رسول نے فرمایا کہ آسمان نے سایہ نہیں کیا ابو ذر سے زیادہ سچے شخص پر, تو اتنے سچے شخص کا ذکر کیوں نہیں کرتے ہو؟ کیوں؟ اسی لیے تو نہیں کرتے, جانتے ہیں کہ جب ابو ذر کا ذکر آئے گا اس پر ظلم کرنے والوں کا بھی ذکر آئے گا. ابو ذر کا ایک یا علی یا علی یا علی مدد, اتنی بلند آواز سے صلوات بھی نائے فرما دیجئے. یہ ابو ذر. اب بتائیے, اب پتہ چل گیا نا شہید ہے ابو ذر, شہید ہوا نا. کیوں؟ کہیں حدیث ثقلین اس کا جرم ہے, کہیں مباہلہ اس کا ذکر بیان کرتا. سب سے زیادہ جس حدیث کی تکرار کرتے تھے کون سی حدیث تھی؟ حدیث غدیر, یاد رکھیے گا. جہاں لوگ جمع ہوتے تھے کہتے تھے سنا میں ابو ذر, میں ہوں جس کے لیے اللہ کے رسول نے فرمایا ہے کہ مجھ سے زیادہ سچے شخص پہ آسمان نے سایہ نہیں کیا. یعنی غیر معصومین کی بات ہو رہی ہے, صحابہ رسول کی بات ہو رہی ہے. اب وہ کیونکہ لوگوں کے ذہن میں سوال پیدا ہوتے ہیں, وہ دوسرے پہ شروع ہو جاتے ہیں, دوسرے دن سے لو بھائی یہ کیا کہہ دیا, لو بھائی یہ کیا کہہ دیا. تھوڑا فکروں کو اپنے کینوس کو وسیع کیجئے, اوپر لے جائیے, خود ہی سمجھ لیجئے چھوٹی سی بات کو کہ معصومین کی بات نہیں ہو رہی, یہ اصحاب کی بات ہے. ایسے یعنی ان میں سب سے ایسا کوئی شخص نہیں ابو ذر جیسا, اور لوگ تصدیق کرتے تھے کہ ہاں یہ حدیث ہم نے سنی ہے. تو کہا سنا میں غدیر خم میں موجود تھا, میں غدیر خم میں موجود تھا, میں نے آنکھوں سے دیکھا بھی, کانوں سے سنا بھی, رسول نے علی کا بازو تھام کے فضا میں بلند کر کے کہا تھا من کنت مولا فہذا علی مولا. یہ ہے ابو ذر کا جرم. سب سے بڑا جرم جناب ابو ذر کا کیا تھا؟ حدیث غدیر. حدیث غدیر ربضہ میں صحرا میں انتقال کر گئے, شہید ہو گئے, شہید راہ علی و آل علی بن گئے. ہجری 32 واپس آ گئے جون مولا کی خدمت میں, مولا کے شہادت کے بعد امام مجتبیٰ کی خدمت میں, امام مجتبیٰ کی شہادت کے بعد جناب سید الشہداء کی خدمت میں. جناب سید الشہداء نے سپرد کر دیا جناب سید سجاد کے جون کو, جون ابن ہوئی ابن مالک. اس سے آگے کا شجرہ نہیں ہے, کیونکہ غلاموں کے شجروں پر توجہ نہیں دی جاتی تھی نا, اسے خود بھی نہیں معلوم تھا, ایک سیاہ پوست غلام تھا. سیاہ فام غلام تھا. کربلا میں بیمار کربلا کی خدمت تو کر ہی رہے. شب عاشور ان کا ایک خاص کام کیا تھا کہ وہ جو ایک خیمہ جو اسلحہ خانہ تھا اس میں تھے اور اسلحے کو صاف کرتے جاتے تھے. اس کے بعد یہ وہ خاص آدمی تھا جو امام حسین علیہ السلام کے خیمے میں ان کے پاس تھا, موجود تھا, اور امام کی تلوار کو بھی سیکل کرتا جاتا تھا اور صبح کے بارے میں سوچتا تھا. اب یہ پرچہ نکالنے کا وقت آ رہا ہے میرے, کیوں لایا ہوں اب بتاتا ہوں آپ کو خط. اب جب صبح ہوئی بار بار جون جانے کی کوشش کرتے تھے, امام نہیں جانے دیتے تھے کیوں ضعیف ہے نا. اب دیکھیں کب کی تاریخ, کب گرفتار ہوئے, کب ظاہر جب گرفتار ہوئے جب بھی تو جوان تھے. اب یہ 61 ہجری ہے تو کم از کم 70 سال کا سینے جناب جون کا اس وقت 70 سال کے, اور 70 سال سے زیادہ کے اس سے کم کے نہیں ہے, بوڑھے ہو چکے. آخر جب جون دیکھ رہے ہیں کہ یہ تمام لوگ شہید ہوتے چلے جا رہے ہیں, آئے خدمت میں, مولا مجھے اجازت دیں, مجھے لڑنے کی اجازت دیں. پھر مولا نے منع کیا. اب سنیے کیسے اجازت لی ہے جون نے, وہ بتانے جا رہا ہوں. یہ کاغذ کیوں میں اپنے ساتھ لایا ہوں, اس لیے تاکہ حوالے بھی آپ کو دے دوں اور عربی کا متن پڑھوں اور پھر اس کا ترجمہ کروں آپ کے سامنے. تیار ہیں سننے کے لیے؟ صلوات بھیجیے محمد آل محمد پر. یہ اس لیے میں نے کام کیا کہ یاد تو مجھے بھی, میں کئی بار چھوٹا چھوٹا ٹکڑا پڑھتا بھی رہتا ہوں اپنی مجالس میں, لیکن نہیں تاکہ یہ حوالہ بالکل ثبت ہو جائے نا, ریکارڈ میں آ جائے میری بات جو میں بات کرنے جا رہا ہوں کہ میں کہاں سے پڑھ رہا ہوں آپ کے سامنے, کن کن کتابوں کے حوالے دے رہا ہوں آپ کو. جب اجازت نہیں ملی مولا کہتے ہیں جون تمہاری عمر نہیں ہے لڑنے کی, بوڑھے ہو گئے, تم نے جو خدمت کرنا تھی کر لی, اب جاؤ, تمہیں آزاد کر دیا ہم نے, جاؤ اپنی جو باقی زندگی آرام سے گزارو, راحت سے گزارو, سکون سے گزارو, جاؤ جون. جون امام کے سامنے آ کے کھڑے ہو گئے دست بستہ سر جھکا کے, اور جو جون نے کہا ہے وہ حرف بحرف آپ کے سامنے میں نقل کر رہا ہوں, برداشت کر لیجئے گا. ایک دو لفظ ہیں جو برداشت نہیں ہوں گے, لیکن جب میں تشریح کروں گا نا اس کی پھر آپ کی سمجھ میں آ جائے گی بات کہ کیا جون کیسے بیچارہ چاہتا ہے کہ بس مجھے اجازت مل جائے, اس اجازت ملنے کے لیے کچھ بھی کہنا پڑے. میں کہوں میں کہ میرا مولا مجھے اجازت دے, میرا مولا مجھے اجازت, جب نہیں ملی اجازت اور جب مولا نے کہا کہ نہیں تم جاؤ تم آزاد ہو زندگی چین سے بسر کرو, تو اب یہ کہتے ہیں یبن رسول اللہ انا فی الرخائل حسو قصاعکم وفی الشدت اخذلکم واللہ ریحی لمنتنن وَإِنَّا حَسَبِي لَلَسِيمٌ, ترجمہ کروں گا بھی ٹھہر جائیے, وَإِنَّا حَسَبِي لَلَسِيمٌ وَاللَّوْنِ لَأَسْوَدُ وَاللَّوْنِ لَأَسْوَدُ فَتَنَفَّسْ عَلَيَّ بِالْجَنَّةِ فَيَتَيَّبَ رِيحِ وَيَشْرُفُ حَسَبِي وَيَبْيَزُّ وَجْهِ لَا وَاللَّهِ لَا وَاللَّهِ لَا أُفَارِقُكُمْ حَتَّى يَخْتَلِطَ هَذَا الدَّمُ الْأَسْوَدُ مَعَ دِمَائِكُمْ. یہ عربی متن, اور سب سے مقاتل میں جو مشہور کتاب ہے آپ کو مدارس کے اپنے جو ہمارے مدارس ہیں ان کی کتاب خانوں میں مل جائے گی, الملحوف مقاتل الملحوف, اور وہ اب وہ ان کتابوں کے نام لے رہا ہوں جو آپ کے لیے معروف ہیں, یہ غیر معروف نام ہوگا شاید, کہیں گے بھائی ایسی کتاب کا نام لے رہے ہیں جو ہماری دسترس میں. سنیے بہار الانوار کی 45ویں جلد, ابھی 45 تک اردو ترجمہ نہیں ہوا لیکن 45ویں جلد کتاب خانوں میں موجود ہے, عربی 45ویں جلد ہے, اس کا صفحہ نمبر ہے 22, عربی عربی میں جو ہے, فارسی والی کی بات نہیں کر رہا, بحر النوار کی عربی کی 45ویں جلد, اس کا صفحہ نمبر 22. ہاں کیونکہ اب اتنی جگہوں پہ چھپ چکی ہے یہ کہ وہاں عربی صفحے میں بھی آگے پیچھے ہو سکتا ہے, لیکن اطمینان رکھیں اس جلد میں کربلا کا جس میں واقعات ہیں, کیونکہ بعض جگہ 10 جلدوں میں بحر النوار ہے, بعض جگہ 50 میں, اور اب کتنی جلدوں میں آ گئی, 109 اور 111 جلدوں میں چھوٹی چھوٹی کر کے بنا دی گئی, اس لیے میں نے ساری تفصیل بتائی کہ بس جہاں جس جلد میں واقعات کربلا ملے جناب جون کا باب نکلے گا وہاں نکال لیجئے گا, یہ نہ سوچے گا مولانا نے تو صفحہ نمبر 22 کہا تھا یہ تو 122 ہو گیا. سمجھ میں آ گئی بات, اتنی آسانی سے سمجھا رہا ہوں آپ کو. آئیے اعیان الشیعہ, معروف ترین کتاب جس میں تاریخ تشیع کے بزرگ ہستیوں کے سب کے نام ہیں, اس اعیان الشیعہ کی عربی جلد میں پہلی جلد ہے, اس کا صفحہ نمبر ہے 605, اس پر یہ جو میں پڑھوں گا نا متن یہ موجود ہے, اور جس کو آپ صبح جا کے دیکھ سکتے ہیں کتاب کو جس کا اردو ترجمہ ہو چکا, الحمدللہ اردو ترجمہ ہو چکا. یہ میں آپ کے سامنے کسی انگریز جرنل کا مرثیہ نہیں پڑھ رہا, سمجھ میں آ گئی بات. ہاں उसी के आदि हम लोग उसी पे खड़े हो जाते हैं। जितना झूठ बोलना है बोल, तमाशा बना हमारे मजहब का, क्योंकि नीचे बैठे हुए हैं ना सारे वाह करने वाले। दिल खून के आंसू होता है, इतनी जिहालत आ जाएगी तशय्यो में, सोचा भी नहीं था कभी ऐसे हो जाएंगे हमारे लोग। जाहिलों को अपने सरों पे खुद मुसल्लत करोगे और हमसे तवक्को करोगे कि हम कुछ बोले नहीं, इसलिए तो बोलते रहते कि मार दिए जाएं, इस जिंदगी से छुटकारा मिल जाए, इस जिल्लत से रिहाई मिल जाए जो दूसरों के सामने बार बार उठानी पड़ती है, हम लोगों को बार बार उठानी पड़ती है इन जाहिलों के हाथों, जिनकी डिग्रियों के देखे ना अलगाव डिग्रियां, एक सफे की डिग्रियां लिखी जाती है। या वो जहल के पैरोकार जो मुसल्लत कर दिए गए हम पर, अच्छा लगे या बुरा लगे, मैं भी यही चाहता हूं कोई मुझे ना बुलाओ, बैठ जाऊं घर में, ये वो दौर है घर में बैठ जाना अच्छा है, ये सब कुछ देखने से जो सामने हो रहा है आंखों के। एक बार और सलवात भेज दीजिए मोहम्मद आलम। नफसुल महमूम उर्दू तर्जुमा हो चुका, उर्दू में जाके देख लिया, अपने अपने जितने भी किताब खाने हैं वहां आपको किताब मिल जाएगी, वरना घरों में मिल जाएगी, नहीं मिले मेरे घर पे देख लीजिएगा आके। नफसुल महमूम सफा नंबर 281, ये अरबी का बता रहा हूँ, उर्दू में आगे पीछे होगा। नफसुल महमूम तो पूरी मक्तल की किताब है ना करबला की, तो जैसे जनाब जौन का बाब आएगा सफा, फिर इसमें देख लीजिए जनाब जौन की शहादत निकल आएगा, तो 281 नहीं सही 181 होगा, 270 होगा, 262 होगा सब। ये मैं अरबी का सफा बता रहा हूँ आपको, अरबी के जो नफस उर्दू तर्जुमा इस किताब का हो गया आपकी दस्तरस में। मैंने किसी ऐसी किताबों को तो नाम नहीं लिया जिनका रूए ज़मीन पर वजूद नहीं है, ऐसा तो नहीं है ना, आप सुबह देख के शाम को मुझे कल पकड़ सकते हैं कि जी ये है ही नहीं, हम तो देख के आ गए, कहाँ है बताइए, ये रही किताब ला के कोई दे सकता है मुझे, ये रही किताब कहाँ है बताइए, ये जो आपने कहा था कहाँ है इसमें, है ना। अभी तो मुझे 5 दिन और पढ़ना है इंशाल्लाह, अगर जिंदगी रह गई, जिंदगी तो का तो नहीं कोई भरोसा। अब आइए, ये जो मैंने अरबी में पढ़ा है इसका तर्जुमा क्या है, इसको सुनने के लिए ज़हनी तौर पर आमादा हूं। ए फर्जंद रसूल खुदा, इजाजत नहीं मिली, जहन में रखिए जनाब जॉन को फर्जंद रसूल फर्जंद जहरा इजाजत नहीं दे रहे मैदान में जाने की। अब ये सियाह पोस्ट सियाह फाम हबशी गुलाम इमाम के सामने सर झुका के खड़े कर रहे, यबना रसूलल्लाह, ए फर्जंद रसूल खुदा, मैं राहत व आराम और सुकून के वक्त में आपके साथ रहा, अच्छा वक्त, बेहतरीन जिंदगी मैंने आपके साथ गुजारी, बेहतरीन वक्त गुजारा, राहत सुकून खुशी, आपका नमक खार आपका जीरे खार रहा, और आज इस शिद्दत और सख्ती के दिन में आपको छोड़कर चला जाऊं, क्या थी हुसैन की शिद्दत और सख्ती। पहले भी मैंने एक मुजाहिद का पढ़ा ना, बशर इब्ने उमर का, अंसारे हुसैनी में से किसी को अपनी परवाह नहीं थी, सब जानते थे कि आज रूए जमीन पे कोई मजलूम तरीन है तो वो हुसैन है, वो हुसैन। एक सियाफाम गुलाम कर है मौला मैं अच्छे वक्त में आपके साथ रहा, आज इस सख्ती और शिद्दत में, इन भेड़ियों के नरगे में, इन दुश्मनों के नरगे में, मैं रसूल खुदा के बेटे को छोड़कर चला जाऊं अपनी जिंदगी गुजारने, इस तरह से मैं आपको छोड़ दूं। अब कहते हैं, अब देखिए, अब ऐसे बात की कि जिसके बाद मौला का क्या कैफियत हुई वो भी आपको बताऊंगा। कहते क्या है, मौला मैं जानता हूं मेरे बदन से बू आती है, खुदा की कसम ये बर्दाश्त करने के काबिल नहीं है ये बात। जॉन क्यों कह रहे था कि मौला इजाजत दे, कहते मौला मेरा रंग सिया है ना, मेरे जिस्म से बू आती है, और मेरा तो हसब नसब भी बहुत पस्त है, मेरा हसब नसब बहुत पस्त है, मेरा रंग सिया है, आपने चाहते कि मैं इस रंग और बू के साथ और इस पस्त हसब नसब के साथ शहीद हो जाऊं, आप नहीं चाहते, क्योंकि मेरा रंग सिया है, मेरी पोस्ट सिया है, मुझसे बू आती है, मेरा हसब नसब बहुत ही नाचीज और पस्त है, آپ نہیں چاہتے میں شہید ہو جاؤں، اور بہترین خوشبو، بلند مرتبہ اور سفید رنگت کے ساتھ میں بہشت میں داخل ہو جاؤں، نہیں چاہتے آپ؟ اے میرے مولا، آپ نہیں چاہتے؟ لا واللہ لا افارقکم، خدا کی قسم، اللہ کی قسم، اے میرے مولا، میں ہرگز ہرگز آپ سے جدا نہیں ہوں گا، میں ہرگز ہرگز آپ کو نہیں چھوڑوں گا جب تک کہ اپنا سیاہ خون آپ کے پاک و پاکیزہ خون میں ملا نہ دوں. اس لیے میں لکھ کر لایا. آپ یہ نہ سمجھے کہ میں کچھ اپنے پاس سے پڑھ. اب مجھے بتائیے آپ کی میری یہ حالت ہے، حسین کا کیا حال ہوا ہوگا؟ جو ہی سیاہ فام نے یہ جملے کیے، حسین نے سینے سے لگا کے بھیچا اور حسین رونے لگے، آنسو بہنے لگے. یہ جان یہ کیا کہہ رہا ہے؟ جان یہ تو کیوں کہہ رہا ہے؟ جان تیرا خون ہمارے خون میں ضرور ملے گا، ضرور ملے گا ہم ہاشمیوں کے خون میں. اب میں تجھے نہیں روک سکتا، لیکن جان جاتے جاتے سنتا جا، سنتا جا جان. اب یہ دوسری کتابوں کی روایت ہے مقاتل کی، جان اب تو سنتا جا کہ قیامت کے دن ایک نور ساتے ہوگا، اہل محشر حیرت سے دیکھیں گے اس طرف جہاں سے نور آئے گا، پوچھیں گے ملائکہ سے یہ کون سا نبی ہے، یہ کون سا پیغمبر ہے، یہ کون سا رسول ہے جو آ رہا ہے. ملائکہ جواب دیں گے یہ کسی نبی کا نور نہیں، یہ کسی پیغمبر کا نور نہیں، یہ کسی امام کا نور نہیں، بلکہ یہ حسین کے غلام جان کا نور. تو اس نورانی چہرے کے ساتھ داخل ہو جائے گا. بس عزادار ہو، یہ جون جب گیا ہے میدان میں، اس کے مقابلے پہ کوئی آتا نہیں تھا. کیوں؟ سب پست سمجھتے تھے، یہ پست سمجھ کے کوئی اس کے مقابلے پر آتا نہیں تھا. عزاداراں نے حسین اس نے کیا کیا، اپنا خود اتار کے پھینک دیا، اپنی زرہ بھی پھینک دی، اور پھر للکارتا ہے. جب لوگوں نے پتھر مارنے شروع کیے، للکارتا ہے، مجھے پتھر کیوں مارتے ہو؟ اے بزدلو، دور سے میرے قریب آؤ، مجھ سے لڑو، میں تمہیں بتاؤں گا حسین کی محبت میں جان کیسے دی جاتی ہے. جب زخموں سے چور ہو کے گرا نا، اس غلام نے آواز نہیں دی، دوسرے غلاموں کی طرح کسی غلام نے حسین کو آواز نہیں تھی، لیکن یہ میرا حسین ہے، ہر غلام کے سرحانے گیا ہے، ہر غلام کے بس حسرت سے دیکھا ہے اپنے مولا کی طرف کہ مولا آنکھوں ہی آنکھوں میں جیسے گفتگو کر رہے ہیں، مولا میں نے اپنی جان آپ پر قربان کر دی. اب سنو لفظ با لفظ، اب سنو لفظ با لفظ. جب حسین پہنچے ہیں، جون کا سر اٹھا کے زانوں پہ رکھا، جانتے جون نے کیا کہا؟ جون نے مولا کو دیکھ کے آگے کھولی، تبسم پھیل گیا، مسکرا کے کہتا ہے مم مثلی وابن رسول اللہ خدہ علا خدی. ارے میری طرح کون ہوگا، میری مثال کون ہوگا، مجھ جیسا کون ہوگا جس کے رخساروں پہ رسول خدا کے بیٹے کے رخسار ہے؟ حسین نے جب جون کا سر اپنے زانوں پہ رکھا تھا، تو جون کے رخساروں پہ اپنے رخسار رکھ دیے تھے، اور جون کا یہ آخری جملہ تھا، یہ آخری جملہ تھا مم مثلی وابن رسول اللہ خدہ علی خد. خد خد و خال وہی عربی سے نکلا نا خد، یہ وہی کہ اس کا خد، اس کا رخسار میرے رخساروں پر ہے. ارے مجھ جیسا ہے کوئی دنیا میں؟ مجھ جیسا ہے کوئی اس کائنات میں؟ اب اس کے بعد امام نے سر سینے سے لگا کر کہا، دعا دی، دعا کی. اب وہ دعا بھی میں وہی پڑھ رہا ہوں، لفظ والا، اللہم بیز وجہہ وطیب ریحہ وحشرہ مع الابرار وعرف بینہ وبین محمد و آل محمد. اے اللہ جون کے چہرے کو نورانی بنا دے، اے اللہ جان کے چہرے کو نورانی بنا دے، اسے پاک و پاکیزہ خوشبو سے معطر کر دے، اسے پاک و پاکیزہ خوشبو سے معطر کر دے. وحشر ہو مال ابرار، اور بہترین نیک اور پاک باز لوگوں کے ساتھ اس کا حشر ہو. اور دعا کا آخری جملہ کیا ہے؟ آخری جملہ ہے وعرف بینہ وبین آل محمد، اور اس کے اور آل محمد کے درمیان میں معرفت کا رشتہ قرار دے دے. یعنی ہم محمد و آل محمد کے درمیان اور جون کے درمیان میں اب معرفت کا رشتہ قرار دے. سنو اب آخری دلیل سنو، امام محمد باقر علیہ الصلوۃ والسلام صلی اللہ علیہ وسلم محمد آل محمد پر، اپنے بابا اپنے بابا سید سجاد سے نقل کرتے ہیں کہ جب بنی میرے بابا نے فرمایا ندا میں سید سجاد سے نقل کریں امام محمد باقر جب کہتے ہیں میرے بابا نے فرمایا کہ جب بنی اسد کے لوگ آئے ہیں دو تین دن کے بعد لاشوں کو دفنانے کے لیے لاشیں الگ الگ کر رہے تھے ایک عجیب سی خوشبو آ رہی تھی جب لاشیں الگ کرتے جاتے تھے دیکھنا چاہتے تھے کہ کس لاشے سے جب جون کا لاشا لاشوں میں سے نکلا دیکھا اس کے بدن مہک رہا ہے تصدیق کرنے کے لیے اس کے جسم کو جتنا دور لے کر جاتے تھے اتنی ہی خوشبو پھیلتی چلی جاتی تھی سمجھ گئے کہ یہ وہی حسین کی دعا ہے جو قبول ہوئی ہے آخرت میں نہیں یہی پر جون کے اس بدن مطہر کو اسی لیے تو معصوم کے لیے کیا کہا جاتا ہے یہ طاہر بھی ہے مطہر بھی ہے خود بھی پاک و پاکیزہ جس کا رشتہ ان سے قائم ہو جائے چاہے وہ سیاہ فام ہو اسے بھی پاک و پاکیزہ بنا دیتے طاہر و مطہر کا مطلب یہ ہے کہ خود بھی پاک اور جو جس کو نسبت ہو جائے اسے بھی پاک کر دیتے ہیں یہ تھا جون کے ذکر کا مرحلہ جو آپ نے سرسری طور پر تو سنا ہوگا لیکن میں آج چاہتا تھا کہ جناب جون کی بارگاہ میں ارے یہ وہ غلام ہے اس کی بھی سفارش مل گئی ہماری آخرت بخیر ہوگی اس کی بھی شفاعت ہمیں مل گئی یہ وہ ہے ان غلاموں میں کہ دنیا میں ہی اس کے لاشے کو اللہ نے معطر کیا اور حسین کی دعا کی قبولیت کا بتایا کہ ایسے دعائیں قبول ہوتی ہیں بس وہ غلام کل بھی ایک کنیز کا ذکر میں نے کیا تھا جناب ماریا کا اس سے پہلے ام وہب کا بس آج بھی اتفاق سے ایک کنیز کے ذکر پہ ہی ختم کروں گا اور جو ہر سال اسی پانچویں چھٹی مجلس میں پڑھتا ہوں شیریں غلاموں کا ذکر ہوا تو کنیزوں کا بھی تو ذکر ہونا چاہیے نا یہ سب کربلا ہے سب کربلا کوئی کربلا میں حسین کے ساتھ ہے کوئی اسیروں کے ساتھ ہے مگر ان سب کا رشتہ کربلا سے جڑا ہوا ان کا پیوند ہے کربلا کے ساتھ بس عزاداروں عجم ہے نا شیریں عجم ہے نام سے ہی معلوم ہے جناب شہر بانو کے ساتھ آئی تھی جناب شہر بانو کے بعد حسین نے آزاد کر دیا جائیے شیری آزاد ہے قطع زمین بھی دیتے زاد راہ بھی دیتے زندگی گزارنے کے لیے سامان بھی دیتے جائیے اپنی زندگی گزاری جاؤ شیری اور شیری کہتی ہے مولا مجھے آزادی نہیں چاہیے مجھے اپنے قدموں میں رہنے دیجیے میں بچوں کی خدمت گزار بن کے رہوں گی میں آلے رسول کے بچوں کو کھلاؤں گی حسین فرماتے نہیں طے یہی ہے کہ اب تم آزاد ہو اب تم جاؤ اب حکم امام کے آگے کوئی چارہ نہیں ہے جناب شیری کو تو شیری فرماتی ہے مولا پھر اگر یہی ہے مجھے جانا ہی ہے تو پھر میری ایک بات مان لے میری ایک بات مان لے شیری کیا چاہتی ہے بتا مولا میں چلی جاؤں گی مگر ایک وعدہ کیجئے کہ آپ میرے گھر پہ مہمان بنیں گے ایک بار چند لہجے حسین نے سوچا اور اس کے بعد فرماتے ہیں شیریں جا تجھ سے وعدہ رہا میں تیرا مہمان بنوں گا نہیں مولا مولا ایک بات اور ہے اب کیا چاہتے شیریں کہتی ہے مولا اکیلے نہیں سارے خاندان کے ساتھ آل رسول کے ساتھ شہزادے شہزادیوں کے ساتھ میری شہزادی ثانیہ زہرا میری شہزادی ام کلثوم میرا آقا عباس ان سب کے ساتھ مجھ غریب کی مجھ کنیز کی عزت ہو جائے گی توقیر بڑھ جائے گی آپ میرے مہمان بنیں گے پھر چند لمحے حسین نے سوچا اس کے بعد فرماتے جا شیریں وعدہ رہا پورے خاندان کے ساتھ تیرا مہمان بنوں گا لیکن شیریں بس ایک خیال رکھنا ایسا نہ ہو کہ ہم تیرے مہمان بنے تو پہچان بنا سا ایسا نہ کہ ہم مہمان بن جائیں تو پہچان بھی نہ سکے شیری قدموں میں بیٹھ کر کہتی ہے مولا میں آپ کی نمک خوار میں آپ کی کنیز بھلا ہو سکتا ہے کیا آپ میرے مہمان بنے میں آپ کو نہ پہچانوں کہتا شیری ٹھیک ہے بنی ہاشم میں خواتین میں اعلان کرا دیا گیا جا رہی ہے شیری جو خلعت دینا چاہتا ہے زاد راہ دینا چاہتا ہے ہدیہ دینا چاہتا ہے ہدایہ دینا چاہتا ہے شیری جا رہی ہے رخصت کرو اس زمانے کا دستور تھا لہذا بنی ہاشمی خواتین میں سے ہر ایک ہدایہ لے کر آ رہی ہے تحفے تحائف لے کر آ رہی ہے جو بی بھی آتی ہے جو سامان بھی لاتی ہے ایک چادر ضرور لاتی تھی ایک چادر ضرور لاتی تھی تھوڑی ہی دیر میں چادروں کا ڈھیر لگ گیا शीरी इतनी सारी चादरों को देखकर कहती है, मौला मैं इतनी चादरों का क्या करूंगी, तो बहुत ज्यादा चादरें हो गई। हुसैन ने ना मालूम क्या सोचते हुए कहा, शीरी ले जा, सब ले जा, शायद किसी दिन काम आ जाए, शायद किसी दिन काम आ जाए, सब चादरें ले जा। चली गई शीरी, कूफे से बहुत फासले पर एक बुलंद मकाम पे घर बना के रहती है, इसलिए रिवायात में किले शीरी कहा जाता है, क्योंकि बुलंदी पे, और जो आबादी है ना आसपास, वो सब शीरी का बहुत एहतराम करते हैं, बहुत इज्जत करते हैं। क्यों? जानते हैं कि आले रसूल की कनीजी से आई है और इससे वादा किया है फर्जंद रसूल ने इसके घर आने का, बस हमारी बस्ती में फर्जंद रसूल मेहमान बनेगा इसकी वजह से। बड़ी इज्जत है इसकी, इसकी बड़ी इज्जत है अपनी बस्ती। दिन महीने साल वक्त गुजरता चला गया, शीरी की बेचैनी बढ़ती चली गई। कब आएगा वो दिन जब मेरे शहजादे शहजादियां मेरे घर में मेहमान बनेंगे, इस कनीज को इज्जत बख्शेंगे। आखिर आने जाने वाले काफिलों से पता चला कि हुसैन मक्के से कूफे की तरफ आ रहे हैं, इराक की तरफ। खुश हो गई, दौड़ गई पूरी बस्ती में, एक एक घर में जाकर कहती, देखो मैं ना कहती थी मेरा मौला आएगा, मेरा मौला रास्ते में है, तैयारियां करो इस्तकबाल की। तमाम खवातीन को जमा कर लिया, हम शहर से बस्ती से बाहर निकल के अपने मौला का इस्तकबाल करेंगे, मेरे मौला के साथ मेरी शहजादियां भी आ रही है, रसूल जादियां भी आ रही। अब मैं चश्मे तसव्वुर से देख सकता हूं कि बीबियां कैसी तैयारी कर रही होंगी, कैसी तैयारी कर, जैसे घरों को सजाया जाता है, बनाया जाता है, रंग रोगन किया जाता है, जैसा मेहमान हो इस्तकबाल की तैयारी, तो शीरी ने कैसी तैयारी की होगी। फिर उसके बाद अचानक यह हुआ कि कुछ खबरें आनी शुरू हुई कि जो अच्छी नहीं है, मगर शीरी किसी खबर पे यकीन नहीं करती थी। काफिले तो आते जाते हैं ना, खबर तो आती है, खबर पे यकीन नहीं करती थी। क्यों? बस उसे तो एक बात मालूम थी कि हुसैन ने वादा किया है, इमाम का वादा है, पूरा होगा। कहती थी कुछ नहीं, हुसैन जरूर आएगा, वादा पूरा करेगा, मेरे मेहमान मेरे घर आएंगे। और उसके बाद बेचैनी इतनी बड़ी कि रोज सुबह कूफे से आने वाले रास्ते पर बैठ जाती है, इंतजार करती, सारा दिन आने जाने वाले काफिलों को देखा करती, शाम होती है फिर अपने किले में चली जाती। एक दिन इसी तरह थकी हारी और बिल्कुल अजीब हालत में, पशमुर्दा हालत में, मायूसी के आलम में, गमजदा हालत में आई है। रात हो गई, किले के दरवाजे बंद हुए, अपनी ख्वाबगाह में चली गई। कुछ ही देर के बाद कनीजें हाजिर होती हैं और कहती हैं कि शीरी, हाकिम का काफिला दरवाजे पर आया है, कुछ बागियों के सर लेके जा रहे हैं शाम, कुछ कैदी औरतें भी साथ हैं, बच्चे भी साथ हैं, रात तेरे घर में गुजारना चाहते। जब औरतों बच्चों का सुना तो शीरी खुद उठ के आ गई, दरवाजा खोला, देखा कि हाँ कूफे के सिपाही हैं, उनके हाथों में नैजे हैं और नैजों पर मक्तूलीन के सर हैं। एक तो अंधेरा, दूसरे वो सब के सब सर अपने ही लहू में डूबे हुए, तीसरे जहन में कोई बात ही नहीं है। शीरी के उस मंजर को देखा, दूसरी तरफ निगाह की, देखा नाखों के आगे एक नहीफ लागर जवान जईफ लगता है, जंजीरों में जकड़ा हुआ है, तौ के खारदार गले में है, नजरें झुकाए खड़ा है, उसके साथ पीछे नाकों की कतार है, उन नाकों पे कुछ बीबियां हैं जिनके सरों पर चादरें नहीं है, मगर उन बीबियों ने अपने चेहरे का पर्दा अपने बालों से किया, उन बीबियों के हाथ पसे पुष्ट बंधे। ये मंजर ना देखा गया शीरी से, फौरन दरवाजे खुलवा दिए, काओ मेरा घर खुला है, रात गुजारो। हुजरे खोल दिए गए, सिपाही उन हुजरों में चले गए। शीरी ने देखा कि ये कैदी बीबियां ये सब की सब वहीं सहन में दीवार के साथ बैठ गई, समझ गई कि इन कैदियों पे बहुत जुल्म हो रहा है। आई सिपाहियों के पास आकर कहती है, अगर इजाजत दो तो कुछ हुजरे कुछ कमरे इन कैदी औरतों के लिए भी खोल, घर है मेरा। कहा तुझे इजाजत है, हमें कोई एतराज। जल्दी से कनीजों को बुलाया, कहा इन बीबियों के हाथ खोलो। पहले उनके हाथ खुलवाए, रसन खुलवाई, फिर उसके बाद उन बीबियों से कहती है, बीबियों मैंने इजाजत ले ली, तुम्हारे लिए भी हुजरे तैयार हैं, आओ। जब तक मेरे घर में रहोगी जो खिदमत हो सकेगी मैं करूंगी, बेहतरीन गिजा बनवाती हूं तुम्हारे लिए, आराम करो, इस्तराहत करो, जब तक मेरे घर में रहो कोई तकलीफ नहीं होने दूंगी, क्योंकि मैंने अपने मौला से सुना है कभी कैदियों को अजियत ना देना। बस आजादार हो, जो हुजरे जैनब के लिए सजाए थे, उम्मे कुलसुम के लिए सजाए थे, हुसैन के लिए सजाए थे, अब्बास व अली अकबर के लिए सजाए थे, उन हुजरों में इन कैदी बीबियों को ले गई बिठा दिया और फिर जाके तकरार करती है इत्मीनान से रहो, मैं अभी तुम्हारे लिए बेहतरीन गिजा बनवाने का हुक्म देती हूँ। बस जब चलने लगी तो उन बीबियों में से एक बीबी ने जब इतना मेहरबान पाया तो कहा, शीरी एक बात मानेगी? कहा, जो मेरे बस में है मानूंगी, बताओ क्या चाहती है? जो मेरे बस मैं मानूंगी। कहा, शीरी शायद तेरी बात मान ले, बस रात भर के लिए हमारे वारिसों के सर हमें दिलवा दे। कहा, देखो मैं बात करती हूँ। सिपाहियों के पास आकर कहती है, देखो मेरा घर है, ये कहीं नहीं जा सकते, रात भर के लिए इनके वारिसों के सर, ये नैजे जिन पे मक्तूलीन के सर हैं, ये रात भर के लिए दे दो। कहा, ले जाओ, हमें कोई एतराज नहीं। फौरन बुलाया फिर गुलामों को, करने उठाओ ये नैजे, पहुंचाओ उन कैदी बीबियों के पास। खुद भी साथ साथ आई मगर हैरान रह गई कि अपने वारिसों के सर पाने के बावजूद भी कोई बीबी रोती नहीं थी, रोती नहीं थी, बेचैन जरूर है। इसकी समझ में कुछ नहीं आया, वापस जाने लगी, फिर उसी बीबी ने आवाज दी, शीरी एक बात और मानेगी? हाँ बीबी, मैंने कहा ना जो मेरे बस में है मैं मानूंगी, बताओ अब क्या चाहती हो? कहा, देख शीरी, जब से हमारे वारिस कत्ल किए गए हैं ना, हमें रोने की इजाजत नहीं। याद है ना आपको, जब कोई बीबी रोने की कोशिश करती थी ताजियानों से मारा जाता था, कोई बच्ची रोने की कोशिश करती थी उसके रुखसारों पर तमाचे मारे जाते थे, यही होता था ना, हमें रोने नहीं दिया गया। तेरा घर है शीरी, बस इतनी इजाजत दे दे, आहिस्ता आहिस्ता रोले, आहिस्ता आहिस्ता रोले। तड़प उठी शीरी, तड़प कर कहती है, मेरा घर है, मेरा घर है, जी भर के रो, जी भर के मातम करो, कोई पाबंदी नहीं, बस देखो एक बात का ख्याल रखना, मेरी एक हाजत है, दुआ करना पूरी हो जाए। मैंने अपने मौला से सुना है कि कैदियों की दुआ दूसरों के हक में जल्दी कबूल होती है। उस बीबी ने कहा, मुनासिब समझेगी तो बताएगी तेरी क्या हाजत है। कहा, हाँ क्यों नहीं बताऊंगी, मेरा मौला हुसैन रास्ते में, मेरे शहजादे शहजादियां रास्ते में हैं, अरे दुआ करो खैर से मेरे मेहमान मेरे घर में आ जाए, मेरे मुसाफिर मेरे घर में आ जाए। उस बीबी ने कोई जवाब ना दिया, बस शीरी वापस जाने के लिए मुड़ी ही थी कि शीरी के कानों में एक आवाज आई, हाय मेरा मां जाया हुसैन, हाय मेरा मां जाया हुसैन। बस ये सुना, तड़प कर वापस मुड़ी शीरी, उस बीबी के सामने आके कहती, ओ बीबी सब रोए, तुझे नहीं रोने दूंगी, तुझे रोने की इजाजत नहीं, और देख ये नाम लेके तुम्हें बिल्कुल नहीं रोने दूंगी, अगर तेरे मकतूल का कोई भाई था उसका नाम लेके रो ले। वो बीबी कहती है, मंजूर है, कबूल है शीरी। इधर शीरी वापस मुड़ी, अब कानों में आवाज आई, हाय मेरे अब्बास का भाई। फिर वापस मुड़ी शीरी, ओ बीबी ये नाम लेके भी नहीं रोने दूंगी, ये नाम लेके भी नहीं रोने दूंगी, तेरे मकतूल का कोई बेटा था तो उसका नाम ले ले। उस बीबी ने कहा, शीरी ये भी मंजूर है। अब शीरी वापस जाने के लिए मुड़ी तो कानों में आवाज आई, हाय मेरे अकबर का बाबा। बस अब शीरी से न रहा गया, वापस मुड़ी, दो जानू बैठ गई उस बीबी के सामने, हाथ जोड़कर कहती, ओ बीबी जब से तू मेरे घर में आई है मेरे दिल को करार नहीं, मुझे तरह तरह के वसवसे आते हैं, अपना तारुफ तो करा, तू है कौन, कहां से आई है, क्या गुजर गई तुझ पे, क्या वाकया हुआ तेरे साथ, क्या सानहा गुजर गया तेरे साथ, अरे ये जितने नाम तू लेती है मेरे मौला के घर वालों के नाम, जितने नाम लेती है मेरे मौला के घर वालों के नाम है, वो बीबी खामोश है, कोई जवाब नहीं देती। जब शीरी को कोई जवाब ना मिला तो फिर कहती है, तुझे तेरे मकतूल की कसम देती हूं बता, तुझे तेरे हुसैन की कसम देती हूं बता, तू कौन है?
بس عزاداران حسین اب زینب کے ضبط کے بندھن بھی ٹوٹ گئے، چہرے سے بال ہٹا کر کہا شیری بھول گئی نا، بھول گئی نا شیری، میرے بھائی نے یہ بھی تو کہا تھا ایسا نہ ہو کہ ہم تیرے مہمان بن جائیں تو پہچان بھی نہ سکے۔ بس عزادار ہو، شیری پچھاڑے کھانے لگی، سرو سینہ پیٹتی ہے، چلا چلا کر کہتی ہے اے میری شہزادی یہ میں کس حال میں دیکھ رہی ہوں، ارے یہ کیا ہوا، میرا آقا حسین کہاں ہے، میرا عباس، میرا علی اکبر، ایک ایک کا نام لیتی جاتی ہے شیری۔ زینب نے شیری کا ہاتھ تھام کے کہا بس کر شیری بس کر، ارے کس کس کا نام لے گی، سب کو سب کو گنج شہیدہ میں سلا کر آئی ہے زینب، بڑا گھر لٹا کے آئی ہے، سب کربلا میں گنج شہیدہ میں سو رہے ہیں، کوئی نہیں بچا شیری، یہ دیکھ یہ بیمار لاغر جوان جو زنجیروں سے جکڑا ہوا ہے، یہی تیرے وقت کا امام زین العابدین ہے۔ شیری اپنے مولا سے ملے گی، اپنے مولا کو دیکھنا چاہتی ہے، وہ دیکھ وہ جو سب سے بلند نیزے پہ سر ہے وہی تیرے مولا حسین کا سر ہے۔ پس سر و سینہ پیٹتی جاتی ہے، بڑھ رہی ہے سوئے نیزہ، بڑھ رہی ہے نیزے کی جانب، چلاتی جاتی ہے اے میرے سید و سردار، اے میرے مولا خوب وعدہ نبھایا، خوب میرے مہمان بنے ہو، خوب مجھے شرف میزبانی بخشا ہے، ارے میں آج ہی کے دل کے لیے زندہ رہ گئی تھی کہ زینب و ام کلثوم میرے مہمان بنے اور ان کے سروں پر چادریں بھی دو۔ الا لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایام منقلب ينقلبون یا علی۔